मुफ्ती साहब के ऑफिशियल चैनल मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। और तेज करें थोड़ी सी। अल्हम्दुलिल्लाह नहमदुहु व नुसल्ली अला रसूलिहिल करीम अम्मा बाद फऔज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर्रहमानिर्रहीम يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون أياما معدودات وقال النبي صلى الله عليه وسلم من صام رمضان إيمانا واحتسابا غفر له ما تقدم من ذنبه। कुरान मजीद की एक आयत पढ़ी है। अल्लाह ताला से दुआ है अल्लाह ताला सही तरह से बात कहने की, सुनने की, समझने की और फिर अमल की तौफीक अता फरमाए। अल्लाह ताला ने जितने भी पैगंबर दुनिया में भेजे उन तमाम पैगंबरों ने एक दावत दी है, ला इलाहा इल्लल्लाह, कुलू ला इलाहा इल्लल्लाह तुफ्लिहू। ऐ लोगो, इस बात का इकरार कर लो कि एक अल्लाह है, उसके सिवा कोई इबादत के लायक नहीं है। इबादत का मतलब उसकी गुलामी, मुकम्मल अपने आप को उस अल्लाह के हवाले करना है। आज इंसान खुद मुख्तार होता जा रहा है, वो गुलामी से घबराता है, कहता है मैं आजाद हूं, मैं जैसी चाहे जिंदगी गुजारूं। लेकिन वो ये भूल जाता है कि आजाद रहने का हक उसको है जो अपना खाता हो, अपना पीता हो, अपना पहनता हो। आपने घरों में देखा होगा, भाइयों में कभी लड़ाई होती है तो एक भाई दूसरे भाई को क्या कहता है, भाई मैं अपना खाता हूं, अपना पीता हूं, मेरी अपनी जॉब है, मेरे ऊपर दोष मत जमाया करो, कहते हैं ना। अब तो ये अब्बा को कहना शुरू कर दिया लोगों ने। जैसे ही अपनी जॉब होती है तो अब्बा को ये ताने कि भाई मैं अपना खा रहा हूं, अपना पहन रहा हूं, मुझ पर क्यों ऑर्डर चल रहा है, तू अपना अब खा रहा है, अपना अब पहन रहा है, इससे पहले कमबख्त ना तू अपना खाता था ना तू अपना पहनता था। कजाए हाजत के लिए भी तू पैंपरों का मोहताज था, वो भी पैसे तेरे अब्बा दे रहे थे। लेकिन कुर्ब कयामत है तो अब्बा के साथ इस स्टाइल में बात होती है। दोस्तों में लड़ाई होती है, भाई किसी का नहीं खाते, रहने रहो नहीं तो जाओ यहां से, अपना खाते हैं भाई। तो जहां इंसान अपना खा रहा हो, अपना पहन रहा हो, वो किसी का मोहताज नहीं होता। मुल्कों में देख लो आप, जो मुल्क अपना खाते हैं किसी के मोहताज नहीं होते, जो कशकोल लेके खड़े हुए होते हैं हर वक्त, वो उनके मोहताज होते हैं जिनके सामने कशकोल फैलाते हैं, झोली फैलाते हैं। पाकिस्तान में को एजुकेशन सिस्टम की एक बड़ी वजह ये है कि जो हमें कर्जे देते हैं वो कहते हैं को एजुकेशन सिस्टम होना चाहिए वरना हम तुम्हें कर्जे नहीं देंगे। मतलब गैरत का सौदा कर लो, पैसे ले लो। हालांकि एजुकेशन का को से क्या ताल्लुक है भाई, लड़के उधर बैठ जाएं, लड़कियां उधर बैठ जाएं, नहीं जी साथ बैठ के पढ़ेंगे, हालांकि साथ बैठ के नहीं पढ़ेंगे, क्या ख्याल है भाई। आप अभी बयान सुन रहे हैं ना, अगर साथ बैठेंगे तो फिर सुनेंगे थोड़ी आप। तो इस्लाम ने नमाज में भी हुक्म दिया खवातीन अलग खड़ी होंगी, मर्द अलग खड़े होंगे, क्योंकि अल्लाह मियां को पता है अगर साथ खड़े होंगे तो फिर नमाज नहीं पढ़ेंगे वो। तो ऐसे ही जब इकट्ठे होंगे तो पढ़ेंगे थोड़ी। अभी तो इकट्ठे नहीं होके भी नहीं पढ़ रहे, तो इकट्ठे होके तो वैसे भी नहीं पढ़ेंगे। और जो उसके अखलाकी नुकसानात, जो फसादात, वो एक अलग कहानी है जो हो रहे हैं उनके यहाँ। तो वो अखलाकियात का दायरा ही बहुत वसी हो गया है, उनके यहाँ दो चार चीजें रह गई हैं अखलाकियात में, बाकी सब ठीक है। वो कहते हैं को एजुकेशन में अगर पढ़ रहे हैं तो आपस में रिलेशन हो गया तो क्या हो गया, बच्चा ही पैदा होगा ना, तो अच्छा है थोड़ी सी आबादी इस बहाने बढ़ जाए। उनको बताया जाए भाई भाई बच्चा तो पैदा होगा, बाप के बगैर होगा, रिलेशन नहीं होगा। तो कह रहे हैं क्या हो गया, बच्चा तो बच्चा होता है, उसका बाप हो या ना हो तो बाप से क्या होता है, तरबियत कौन करेगा। तो कहते तरबियत की डेफिनेशन क्या है, हमारे यहां तरबियत कहते हैं टैक्स टाइम पे देता हो, ट्रैफिक के कवानीन की पाबंदी करता हो, वो हम करवा लेंगे बस, इससे ज्यादा हमें नेक बनने की जरूरत, उन्होंने कौन सा कोई खतने करानी है बच्चे की। मैं समझा पा रहा हूं अपनी बात, उन्होंने कहा हमें तरबियत वरबियत क्या है, ये फजूल किस्म की बात है तुम लोगों ने लगाई भी। तरबियत का मतलब बाप का एहतराम, माँ का एहतराम, बड़े भाई, छोटे भाई, मंझले भाई, अल्लाह के हकूक। कहते हैं ये बातें मौलवी साहब, अंग्रेज की बता रहा हूं, अंग्रेज क्या कहता है कि ये बातें मौलवी साहब अपने पास रखो, तुम्हारा कल्चर दकियानूस लोगों का कल्चर है, इसी वजह से तरक्की नहीं कर पा रहा। हम इन सब चीजों से बहुत आगे जा चुके हैं, अब्बा अम्मा बहन भाई औलाद, ये फजूल किस्म के। फिर अल्लाह, पहले तो अल्लाह को निकाला ना, फिर ये अब्बा निकले। अल्लाह पहले जिंदगी से निकलता है, अब्बा बाद में। अल्लाह का खौफ निकलेगा तो फिर अब्बा और अम्मा के हुकूक अदा नहीं होंगे। तो अल्लाह पहले आता है फिर अब्बा अम्मा का एहसास आता है। तो अल्लाह को जब डिक्शनरी से निकाला तो अब्बा मार्केट से शॉर्ट। अम्मा का होना ना होना भी बराबर है, अम्मा पालेगी मगर अम्मा की कुछ भी औलाद पे नहीं चलेगी। 18 साल से पहले भी अम्मा ही के हुकूक हैं, सॉरी बच्चों ही के हुकूक हैं, 18 के बाद भी क्या है बच्चों के। 18 से पहले अम्मा ने बच्चे को आंखें दिखा दी तो अम्मा के लिए बहुत खतरनाक ही। हमारी अम्मा जब हमें आंखें दिखाती थी हम डरते थे, लेकिन वहां पर जब अम्मा बच्चे को आंखें दिखाएंगी तो डरेगा कौन, अम्मा डरेंगी। बच्चा कहेगा तूने मुझे आंखें दिखा दी हैं, अब तेरी खैर, बोलो नहीं। हमारे यहां जिस दिन अब्बा के हाथ में डंडा होता था हम डरते थे, अब्बा अब ऐसी की तैसी ना कर दे हमारी। अंग्रेजों में अब्बा के हाथ में डंडा होगा तो डरेगा अब्बा, कैमरे से तस्वीर खिंच गई है, अब तेरी ऐसी की तैसी। अब्बा जब अल्लाह को निकाला ना सोसाइटी से, तो उसके ये साइड इफेक्ट में बयान कर रहा हूं मैं, फजाइल नहीं सुना रहा आपको। आप कहें यार बड़ा जबरदस्त। तो अंग्रेजों के यहां सेटअप बिल्कुल एक अलग टाइप का है, अखलाकियात का जो उनका दायरा है वो इतना वसी है कि जो चीज हमारे यहां बदअखलाकी में आती है उनके यहां अखलाक में आती है। चर्स, हीरोइन, शराब, फजूल किस्म की ये हमारे मसाइल हैं। चर्सी है तो रिश्ता ना दो उसको, शराब पीते हैं रिश्ता ना दो। अंग्रेजों के यहां जहां रिश्ता लेने के लिए आते हैं तो वो पेश करते हैं होने वाले दामाद, काइंडली दो घूंट आप भी इसमें से। किस तरफ चला गया मैं, कहां निकल गया यार मैं, बयान में रमजान में करने के लिए बैठा था, किधर चला गया। तो मैं ये, आप लोग मुतासर बहुत हो रहे हैं ना उस कल्चर से, या बहुत नेक लोग हैं, बहुत नेक लोग हैं, टैक्स टाइम पे देते हैं, टैक्स चोरी नहीं करते, वो उनका बाप को भी देना पड़ेगा, गवर्नमेंट का लॉ है। समझते हो कि नहीं समझते, और खुद खुशी से भी देते हैं, ट्रैफिक के कवानीन की पाबंदी करते हैं, आइए बैठिए, थैंक यू, ये बहुत अच्छे हैं वहां पे, ये हम लोगों के यहाँ थैंक यू वैंक यू जुर्म है हमारे यहाँ। हमारे यहाँ कोई अच्छा काम करे उस पर थैंक यू वैंक यू नहीं चलता, जो मुंह उठा उधर निकल बस, ऐसे बात तमीज अल्हम्दुलिल्लाह इस टाइप की हमारे यहाँ थोड़ी कम है। तो खैर जो मैं बात कर रहा था कि तरबियत तो हमारे यहां अलग मफहूम है उसका, तो आप अपने यहां के हिसाब से चलो या उधर के हिसाब से चल लो वो किसकी मर्जी है, आपकी मर्जी है। लेकिन अल्लाह कहता है उनके हिसाब से चलोगे दुनिया तो कहेगी माशाल्लाह वेल डन, बहुत टाइट हो गया यार, अब ये है ملک اور قوم کا ایک سمجھدار بچہ ہو، ہر ایک سے مسکرا کے بات کرتا ہے، برڈن ٹیکس ٹائم پہ دیتا ہے، دینا بھی چاہیے ٹیکس، لیکن اگر ان کے حساب سے تمیز سے چلو گے، اللہ والا، اللہ جس کو تمیز کہتا ہے اس کو اگنور کرو گے، تو پھر اللہ قیامت کے دن تمہیں اگنور کرے گا. نسوا اللہ فانساہم انفسہم، اللہ کہتا ہے انہوں نے دنیا میں اللہ کو بھلا دیا تھا، آخرت میں اللہ ان کو بھلا دے گا. اللہ کہے گا جس کو باپ بنایا تھا نا تم نے گورے کو، جا کے اسی سے اپنا اجر لو، بہت اچھے لگتے تھے تمہیں، ویل ڈن ویل ڈن، تھینک یو تھینک یو، تو جاؤ پھر اسی کے پاس جاؤ. اگر چاہتے ہو کہ اللہ آپ کو آخرت میں نہ بھولے تو آپ کو دنیا میں اللہ کو بھولنے کی اجازت، بولو نہیں. اللہ کو یاد رکھنے کے لیے ضروری ہے کہ اللہ کے حقوق بھی پورے ہوں اور اللہ کی مخلوق کے حقوق بھی پورے ہوں. مخلوق کے حقوق ہیومن رائٹس اور ویمن رائٹس کے نام پہ نہیں، وہ حقوق جو کس نے بیان کیے ہیں؟ خدا نے بیان کیے. وہ یہ مبہم نعرے ہیومن رائٹس اور ویمن رائٹس کو نہیں مانتا، وہ کہتا ہے ہیومن باپ ہے تمہارا، ماں ہے، ان کے الگ رائٹس ہیں. سمجھتے ہو گے نہیں سمجھتے؟ تمہارے دادا دادی نانا نانی ہیں ہیومن میں سب سے پہلے یہ ہیں، ان کے الگ رائٹس ہیں، ان کے وہ نہیں ہیں جو پڑوسیوں کے ہیں، وہ نہیں ہے جو عام لوگوں کے ہیں. آپ اگر نفل نماز پڑھ رہے ہو یہ پکاریں، آپ کو نماز توڑ کے ان کی پکار کا جواب دینا پڑے گا. سمجھتا ہے کہ نہیں سمجھتا؟ ابا نے آنکھیں دکھائیں تو ڈرنا آپ کو ہے، ابا کو بولو نہیں ڈرنا. ابا نے ڈنڈا اٹھایا تو ڈرنا کس کو ہے؟ بول لو نا یار، آپ کو ڈرنا ہے، ابا کو نہیں ڈرنا کہ میرے اوپر کیس نہ بن جائے. ابا ڈر رہا ہے تو ابھی تو ڈر رہا ہے وہ، آخرت میں آپ ڈرو گے اللہ کے عذاب سے. اماں آنکھیں دکھا رہی ہے، ناراض ہو رہی ہے، تو ٹینشن کس کو لینی ہے؟ آپ کو، کہ ماں ناراض ہو گئی میرا بنے گا کیا. سمجھتا ہے کہ نہیں سمجھتا؟ نہیں سمجھے تو اچھے بھی سمجھ جائیں گے، آگے چل کے سمجھ جائیں گے، سمجھنے کا فائدہ نہیں ہوگا میرے بھائی. تو آپ کے جو ہیومن ہیں، جس کی آپ جس کے حقوق ادا کرنے ہیں، اس میں ابا اما کے بعد کون ہے؟ دادا دادی ابا اما میں ہی آتے ہیں. اس کے بعد کون ہے؟ بھائی بہن. آج کل نا بوڑھوں کا لوگ گھروں میں مذاق اڑاتے ہیں، احترام نہیں ہے. پہلے زمانے میں دادا نانا پردادا پرنانا سب اس کے سامنے تمیز سے بیٹھے ہوتے تھے کہ بھئی جو فیصلہ ہے یہ کریں گے، یہ ہمارے خاندان کے بڑے ہیں، بھئی یہ اوکے کریں گے تو کام ہوگا. ابھی تو نوجوان نسل ایسی باغی ہو گئی ہے، میں ہوں میں فیصلہ کروں گا. تو اللہ کے ہاں اللہ کے حقوق بھی ہیں، اللہ کے مخلوق کے حقوق بھی ہیں. تو اللہ کے مخلوق کے حقوق میں اللہ نے اس کی ڈیٹیل بیان کی، یہ بھائی بہن ہیں، خالہ چچا مامو پہلے ہیں. سورہ نور کی کیسی زبردست آیت ہے، لیس علیکم جناحن ان تک لیس علیکم جناحن لیس علی الاعمى حرج ولا علی الاعرج حرج ولا علی المریض حرج ولا علی انفسکم ان تأکلوا من بیوتکم او بیوت آبائکم او بیوت امہاتکم او بیوت اخوانکم او بیوت اخواتکم او بیوت اعمامکم او بیوت عماتکم او بیوت اخوالکم او بیوت خالاتکم. پورے رشتے اللہ نے بیان کیے ہیں. صحابہ کو جب یہ حکم دیا گیا نا کہ کسی کا مال ناحق کھانا بہت بڑا جرم ہے، تو وہ ڈر گئے کہ ہم کسی رشتہ دار کے گھر جا کے بھی نہیں کھا سکتے، ایسا نہ ہو وہ راضی نہ ہو اور دو نوالے زیادہ کھا لیں. تو اللہ نے بیان کیا تم پر کوئی گناہ نہیں ہے کہ تم اپنے باپ دادا کے گھر میں کھاؤ جا کے کھانا، کوئی گناہ نہیں ہے اپنی ماؤں کے گھروں میں، ماؤں سے مراد ماں دادی نانی، تم پر کوئی گناہ نہیں ہے کہ تم اپنے بھائیوں کے گھروں میں کھاؤ، تم پر کوئی گناہ نہیں ہے کہ تم اپنی بہنوں کے گھروں میں کھاؤ، تم پر کوئی گناہ نہیں ہے اپنے چچاؤں کے گھروں میں کھاؤ تم پر کوئی گناہ نہیں ہے، اپنی پھوپھیوں کے گھروں میں کھاؤ تم پر کوئی گناہ نہیں ہے، اپنے ماموں کے گھروں میں کھاؤ تم پر کوئی گناہ نہیں ہے، اپنی خالاؤں کے گھروں میں کھاؤ۔ یہ سارے رشتے اللہ بالکل تفصیل سے بیان کر رہا ہے، کیونکہ ہم لوگوں کے ہاں یہ رشتے ہوتے ہیں۔ انگریز پڑھے گا بولے گا یار اتنی لمبی چوڑی ڈیٹیل کیا ضرورت ہے بتانے کی، جس سے جو تمہارا ریلیٹو ہے، اللہ یوں ہی بول دیتا سیدھا سیدھا، جو تمہارے ریلیٹو ہیں ان کے گھر جا کے کھا سکتے ہو، جو ریلیشن نہیں ہے تو مت کھاؤ۔ نہیں یاری میرا خالی واسو، انگریز کہے گا بھائی یہ آیت نازل ہوئی ہے اپنے باپ کے گھروں میں، اپنی ماؤں کے گھروں میں، اپنے بھائیوں کے گھروں میں، اپنے بہنوں کے گھروں میں، اپنے پھر وہ ابا کے بھائی کے گھر میں، پھر ابا کی بہن کے گھر میں، پھر اما کے بھائی کے گھر میں، پھر اما کی، کیا یہ تم لوگ چاند پہ نہیں پہنچ سکتے؟ تم لوگ ترقی نہیں کر سکتے۔ بھائی وہ اتنی مختصر ہو جاتی اپنے ریلیٹو کے گھروں میں کھا سکتے ہو جا کے، کافی تھا نا۔ اور یہ سارے جتنے بھی ابا کے خاندان کے رشتے ہیں، ابا کے بھائی کے گھر میں جس کو ام کہا جاتا ہے، ابا کی بہن کے گھر میں جس کو اما کہا جاتا ہے عربی میں، اما پھپھی، اور اما کے بھائی جس کو خال کہا جاتا ہے، اخوال اس کی جمع، اور اما کی بہن جس کو خالہ کہا جاتا ہے، خالات اس کی جمع۔ تو گورا جب یہ آیت پڑھتا ہوگا وہ کہے گا یار اتنی لمبی چوڑی ڈیٹیل کی کیا ضرورت تھی، ابا اور اما کے رشتے داروں کو انکل اور انٹی کہہ دیا جاتا، تم پر کوئی گناہ نہیں ہے، انکل کے گھر میں کھاؤ یا انٹیوں کے گھر میں کھاؤ جا کے، کیا خیال ہے بھائی؟ اسلام کا مزاج سمجھانے کی کوشش کر رہا ہوں آپ، اسلام ان رشتوں کو مانتا ہے، یہ الگ الگ ایکسپلین کر رہا ہے ان کو، یہ بڑے قریبی رشتے ہیں، باپ دادا، ماں دادی نانی، یہ سارے امہات میں آ گئے۔ پھر قرآن ترتیب کیسی بیان کر رہا ہے، اللہ نے سب سے پہلے ابا کا ذکر کیا، پھر اما کا ذکر کیا، حالانکہ حق کس کا زیادہ ہے؟ اما کا۔ ذکر ابا کس کا کر رہا ہے؟ ذکر اللہ کس کا کر رہا ہے؟ ابا کا۔ کیوں؟ اس کو بھی، یہ بھی ٹیکنیکل پوائنٹ ٹو بی نوٹڈ ہے، اسلام میں جو ریلیشن ہے نا، ریلیشن جو رشتہ ہے، اس میں باپ کے رشتے کو ماں کے رشتے پہ فوقیت دی گئی ہے۔ اس اعتبار سے پوری بات سنیں، آدھی نہ سن کے کلپ بنا کے چلا دیں، اس اعتبار سے کہ اطاعت کا جہاں معاملہ ہوگا، فرما برداری کا جہاں معاملہ ہوگا، تو دونوں کا حکم جب ٹکرائے گا تو باپ کے حکم کو ماں کے حکم پہ ترجیح دی جائے گی۔ اور یہ جو حدیث میں آتا ہے، صحابی نے پوچھا یا رسول اللہ سب سے زیادہ میرے اخلاق کا مستحق کون ہے؟ آپ نے فرمایا تمہاری ماں۔ صحابی نے پوچھا اس کے بعد؟ فرمایا تمہاری ماں۔ صحابی نے پوچھا تیسرے نمبر پہ کون؟ فرمایا تمہاری ماں۔ صحابی نے پوچھا چوتھے نمبر پہ کون؟ فرمایا تمہارا باپ۔ تو ابا کو کون سے نمبر پہ رکھا جا رہا ہے؟ وہاں چوتھے نمبر پہ، یہاں پہلے نمبر پہ رکھا جا رہا ہے۔ جب رشتوں کو قرآن بیان کر رہا ہے تو ابا پہلے، اما بعد میں، پھر ابا کے رشتے دار پہلے۔ اللہ میاں نے چار رشتوں کا ذکر کیا، ابا کے بہن بھائی اور اما کے بہن بھائی، یہ کتنے ہو گئے؟ چار۔ ابا کے بھائی، ابا کی بہن، اما کے بھائی، اما کی بہن، چار ہو گئے نا۔ تو ان چاروں میں اللہ ابا کے ریلیٹیوز کو پہلے ذکر کر رہے ہیں، اما کے بعد میں، پھر ابا میں بھی ابا کے بھائی کو پہلے، ابا کی بہن کو بعد میں، اما کے بھائی کو پہلے، اما کی بہن کو بعد میں۔ اس کا مطلب اسلام لیڈیز فرسٹ کا قائل اس معنی میں جس معنی میں آج لوگ ہیں، رحم کے معاملے میں تو لیڈیز فرسٹ ہیں، جہاں اخلاق اور رحم کی بات آئے گی تو پھر عورت کو، کیونکہ وہ کمزور ہے، جہاں اطاعت کی بات آئے گی، درجہ بندی کی بات آئے گی، آپ فائلیں جب رکھیں گے، او بھائی آفس میں جب فائلیں رکھی جاتی ہیں نا تو بڑی ترتیب سے لگاؤ ان کو، تو ترتیب میں مختلف چیزیں دیکھی جاتی ہیں، کچھ فائلیں ضروری نہیں ہیں لیکن سر کو چونکہ کام ابھی فوراً نمٹانا ہے تو یار یہ فائل ضروری تو نہیں ہے لیکن اس کو اوپر رکھ کیونکہ میں ابھی آ کے اسی پہ کام کروں گا، کیا خیال ہے؟ ضروری تو نہیں ہے لیکن اگر ایسی کوئی ایمرجنسی نہ ہو تو پھر ضروری فائل اوپر درجہ نا, یہ بحریہ ٹاؤن والی ہے بھائی, اس کو سب سے اوپر رکھ, یہ پٹیل پڑا والی سائڈ پہ لگا دے. لوگ یہ کر رہے ہوتے ہیں, کیا خیال ہے بھائی؟ بھائی پاسپورٹ آفس میں آپ جائیں, بھائی جلدی والا چاہیے یا غریبوں والا پاسپورٹ چاہیے یا ارجنٹ چاہیے, ارجنٹ کی فیس زیادہ ہے تو اس کے پیپر سب سے اوپر ہوں گے, تو اس اعتبار سے بھی ترتیب دی جاتی ہے. تو ترتیب مختلف اعتبارات سے, تو جہاں اطاعت فرما برداری کا معاملہ آئے گا وہاں قرآن مرد کو بولو اوپر رکھتا ہے. جہاں معاملہ آئے گا رحم کا, اخلاق کا, جو عورت کمزور ہے اس سے آپ چنگیز خان کی طرح بات نہ کریں, تو پھر وہاں اللہ نے عورت کو کیا رکھا ہے؟ اوپر. رحم کا معاملہ آئے گا نا, جیسے موسیٰ علیہ السلام جب سفر کر کے پہنچے مدین کی طرف تو مرد پہلے بالٹیوں سے پانی نکال رہے تھے کنویں سے, وہ ڈول سے نکال رہے تھے نا. ولما بلغ ما ولما ورد ما مدینہ وجد علیہ امۃ من الناس یسقون. موسیٰ علیہ السلام نے دیکھا بہت بڑی پبلک ہے جو اپنے جانوروں کے لیے کنویں سے پانی نکال رہی ہے, اور وجد من دونہم امرأتین تذودان, دو بچیوں کو دیکھا دور کھڑی ہوئی ہیں کہ مردوں کے مجمع میں ہم نہیں گھس سکتے. حضرت موسیٰ کو ان پہ ترس آیا. اب حضرت موسیٰ کس کا خیال کر رہے ہیں؟ عورت کا. کیوں؟ اس کا معاملہ رحم سے ہے, رحم سے, کہ یہ ان کو ٹینشن ہوگی مرد جب تک فارغ ہوں گے ان کے لیے کیا ہے؟ حرج ہے. تو یہاں لیڈیز کیا ہیں؟ فرسٹ ہیں. نہیں یاری بات میرا خیال ہے, یہاں عورت کا احترام ہے کہ بھائی وہ تو نالائق لوگ تھے, ان کو خیال نہیں ہوا کہ بیچاری دو بچیاں پیچھے کھڑی ہوئی ہیں اتنی دیر سے, ہم مرد ہیں مسٹنڈے ہیں ہم تو برداشت کر سکتے ہیں, ان کو پہلے فارغ کرو, ان کو ڈول میں پانی ڈالو اور چلو بھائی جاؤ. یا تو ہوتا نا برابر برابر تعداد ہوتی تو بھائی ایک بندہ ادھر سے. یہ میں اس لیے کہہ رہا ہوں کہ بعض دفعہ لیڈیز کی تعداد زیادہ آدمی کم, تو آدمیوں کا نمبر ہی نہیں آ رہا ہوتا تو وہ پھر بندے پہ بھی ظلم ہو جاتا ہے. جی ہاں, ڈاکٹر کے پاس جاؤ تو کہنے لیڈیز کو پہلے بلاتا ہے, ہم بیٹھے رہتے ہیں بخار بڑھ جاتا ہے. یہ بھائی بتا رہے ہیں, میں نہیں کہہ رہا بھائی. تو نہیں, خیر ڈاکٹروں میں یہ ہوتا ہے کہ خواتین کی لائن الگ ہے آدمیوں کی الگ ہے, تو وہ ایک بندہ یہاں سے ایک بندہ یہاں سے, میں نے جو دیکھا اس طرح چل رہا ہوتا ہے. خیر تو موسیٰ علیہ السلام نے کیا کیا کہ بھائی اس خواتین کو پانی پہلے پلا دیا, جا کے خود ان کے لیے پانی نکالا ان کو پلایا. اگر وہی دو لیڈیز کی بجائے دو بندے ہوتے تو شاید حضرت موسیٰ یہ کام نہ کرتے, کہ دوسرے بندوں کی طرح تم بھی اللہ کے ہی بندے ہو بھائی, یہ بھی اللہ کے بندے, یہ گزرے ہوئے ہیں تو تم بھی جاؤ زور بازو آزماؤ. تو جہاں رحم کا معاملہ ہوگا وہاں عورت کو ترجیح دی جائے گی, جہاں اطاعت کا اور ویسے جرنلی درجہ بندی ہوگی تو اسلام کس کو ترجیح دیتا ہے؟ یہ یورپ نے ایک طرف جھکاؤ کر لیا ہے. پہلے ان کے ہاں خواتین کے حقوق ہی نہیں تھے, جب حقوق دیے تو ان کو باپ بنا لیا. آدمیوں کے حقوق کیا ہو گئے؟ کوئی اوقات ہی نہیں ہے آدمیوں کی, اس کی وجہ سے آدمی کسی کام کا نہیں رہا وہاں پہ. تو لیکن اس کا نقصان بہرحال عورت کو ہی ہوا کہ آدمی نے پھر عورت کو ایک عیش کا ذریعہ کے طور پہ استعمال کیا کہ اپنی خواہش پوری کرو اور پتلی گلی سے نکلو. بس وہ نقصان بالآخر عورت ہی کا ہوا. جیسے آپ کا جب آپ کی جو اولاد ہوتی ہے آپ اس پہ خرچ کرتے ہیں, میرا بچہ ہے اس کے لیے لڑتے ہیں, لیکن اگر آپ کو پتا چلے یہ میرا بچہ نہیں ہے یہ تو میرا باپ پیدا ہو گیا غلطی سے, اس دفعہ کیا پیدا ہوا ہے؟ شروع کے تین تو بچے ہوئے تھے, یہ چوتھا کیا ہو گیا؟ یہ پیدا مجھ سے ہوا لیکن یہ غلطی سے باپ پیدا ہو گیا ہے. پھر آپ محبت دو گے اس کو؟ بولا گا یار یہ تو مجھے ہی بیچ کے کھا جائے گا کل, یہ میں اس کو اتنی محبت دے رہا ہوں اتنا خرچ کر رہا ہوں, میری چلے گی اس پہ بالکل بھی نہیں, اس نے کچھ بھی میری اطاعت نہیں کرنی ہے. پھر آدمی ہاتھ کھینچ لیتا ہے, پھر ریزرو رہتا ہے, پھر آدمی کہتا ہے بس ظلم نہ ہو اتنا کافی ہے, زیادہ فری کرانے کی ضرورت نہیں ہے. ہماری سوسائٹی میں لوگ فری کرا رہے ہیں نا اولادوں کو, کروڑوں کروڑوں روپے انویسٹ کر رہے ہیں یار میرے بچوں کے کام آئے گا، میں مر جاؤں گا کون کھائے گا، بچے کھائیں گے میرے بچوں کا کیا ہوگا، فکر کرتے ہیں نا لوگ بچوں کی تعلیم ایجوکیشن، بہت کچھ ہو رہا ہے خرچ ہو رہا ہے، بیگم پی کے نام پراپرٹیاں ہو رہی ہیں، میں مر گیا یہ بیچاری کہاں جائے گی. لیکن اگر آپ کو پتا ہو کہ یہ میری بیگم اصل میں میرا شوہر ہے، اس کو مجھے طلاق دینے کا ہر وقت حق حاصل ہے کورٹ کے ذریعے، تو پھر آدمی نہ کروڑوں کی جائیداد اس کے نام کرے گا، ریزرو رہے گا، نہ گولڈ دے گا. اس کہے گا بھائی اگر میں نے یہ سب کچھ دے دیا اور کل یہ ٹھینگا دکھا کے چلی گئی، جیسے کہ بہت سے کیسز ہمارے سامنے آ رہے ہیں، مرد نے کیا کیا، اپنی بیگم کو 1 کروڑ کا پلاٹ دے دیا، بیگم صاحبہ 2-4 دن کے بعد ان کو اب سلیم اچھا لگ رہا ہے، صحیح ہے نا، اور آپ سلیم نہیں تھے، دعاؤں میں مانگا بھی انہوں نے سلیم کو تھا، غلطی سے وسیم مل گیا ان کو، اب کیا ہوگا 1 کروڑ بھی آ گئے. تو وہ کیا کرتی ہے، سب نہیں کرتی جو میرا بیان سن رہی ہیں وہ نہیں کرتی، ان کے علاوہ کی بات کر رہا ہوں، وہ کیا کرے گا بھائی، جا کے وہ خاتون فوراً کورٹ سے خلع لے لیتی ہیں، ایکچولی میں اس آدمی کے ساتھ نہیں رہنا چاہتی، وکیل سے رابطہ کرتی ہے، 1 کروڑ میں چند ہزار وکیل کو دے دو جو ملے آپ، اسی خلع بھی اسی پیسوں سے لے رہی ہے جو میاں نے دیے، سمجھ رہا، کیس بھی انہی پیسوں سے ہو رہا ہے جو کس نے دیے، میاں نے دیے. تو میاں کیا کرتا ہے، میاں بےچارا مکھنچو، اب کورٹ نے خلع دے دیا، دے دیتی ہے کورٹ خلع، اس کے لیے میاں کا مکھنچو ہونا ضروری نہیں ہے، جنرل مشرف نے اپنے لیے ایک عذاب تیار کیا یہ خاندانی نظام کو تباہ کرنے کے لیے، پوری نسل برباد کر کے چلے گئے جناب جنرل مشرف صاحب، ایسا قانون پاس کر دیا نا بیڑا ہی غرق کر دیا، اور نہ اس کے خلاف کوئی آواز اٹھائی جا رہی ہے، دینی تحریکیں دینی تنظیمیں بھی چپ بیٹھی ہوئی ہیں، اللہ تعالیٰ دینی تنظیموں کی مغفرت فرمائے بھائی، 2-4 نعرے ہیں جن پہ ووٹ ملتا ہے تو وہ لگا لیے جاتے ہیں، کیونکہ قوم کو ان مسائل سے کوئی دلچسپی نہیں ہے، قوم کے منجن 2-4 چیزیں، وہ منجن بکتا ہے قوم میں 2-4 وہ باتیں کریں لوگ ایک دم کیا جاتے ہیں جوش میں آ جاتے. کائنڈلی ابھی میں پھر اس طرف نہیں جاؤں گا. تو ہم یہ کہہ رہے تھے اب آپ نے 1 کروڑ روپے دے دیے بیگم کو، کل بیگم کی نیت بدل گئی، کورٹ میں جائے گی مجھے یہ بندہ پسند نہیں ہے، کیوں پسند نہیں ہے، بندہ کہہ رہا ہے میں نے کیا کچھ نہیں کیا بیگم کے لیے، میں نے یہ دیا میں نے وہ دیا، کورٹ کہے گی مہر واپس لے، ٹھیک ہے نا، 25,000 جو مہر رکھا تھا نا، 25,000 ہی چل رہا ہے آج کل، وہ کہہ رہا ہے وہ تو 5 سال پہلے 25 کی تو جج صاحب اب کیا اوقات رہ گئی ہے، وہ لے پتلی گلی سے نکل، 25,000 آپ کو واپس ملیں گے اور اس 25,000 لے کے آپ کی بیگم کسی اور کو مل جائے گی، وہ 1 کروڑ کا پلاٹ بھی گیا اور بچے بھی گئے، جو آپ نے میرا بیان سن کے 2 بچے پیدا ہو گئے تھے، آپ کہیں گے کاش میں مفتی صاحب کا بیان نہ سنتا یہ 2 کمبخت بھی پیدا نہ ہوتے تو آج میں آزاد ہوتا، سمجھ رہے ہو، 2 پیدا ہو گئے وہ بھی گئے، ان کا خرچہ بھی آپ کے ذمے لگ گیا، بیگم کا خرچہ بھی آپ کے ذمے لگمچتا ہے کہ نہیں، اور اگر ان میں کوئی چھوٹا دودھ پیتا بچہ ہے تو 2 سال کے لیے آپ گئے، اما کو بھی پالو اس کے بچے کو بھی پالو، بچہ آپ کے پاس نہیں رہے گا، پھر وہ اما آپ کے بچے کو آپ کے خلاف ورغلائے گی، کیونکہ اس اما کو یہ احساس ہوگا کہ میں نے خلع لیا ہے، بچہ بڑے ہو کر پوچھے گا اما میرے ابا میں کیا خرابی تھی جو تو نے اس سے علیحدگی لی، اما اس کا دماغ بھرے گی، تیرا باپ چور تھا، تیرا باپ لڑکیوں میں انوالو تھا، تیرا باپ خرچہ نہیں دیتا تھا، تیرا باپ جنگلیوں کی طرح مارتا پیٹتا تھا، ایسا اس کو بغض بھر دے گی، وہ بچہ جب 18 سال کا ہوگا تو کورٹ کہے گی اب آپ اپنے بچے سے جب چاہیں مل سکتے ہیں، بچہ کہے گا میں ایسے ظالم آدمی سے کبھی نہیں ملوں گا جو مجھے کبھی پوچھنے نہیں آیا، حالانکہ باپ کو پتا ہے میں اگر پوچھنے جاؤں گا تو اس کی اتنی بھاری قیمت دینی پڑے گی مجھے، کورٹ کہے گی اس کا 1 مہینے کا خرچہ وہ ٹھیک ٹھاک ڈالا جاتا ہے مرد کے کندھوں پہ، 2 اس کو کورٹ میں لانے لے جانے کا خرچہ بھی تو دے گا، اور ماں ساری زندگی اس کا دماغ تیرے خلاف چلاتی رہے گی، خان سامے سے بدتر تیری زندگی ہوگی، تو کہے گا کاش میں کتا بن جاتا کراچی کا، میں یہ حشر نہ دیکھنا پڑتا، سمجھتے ہو گے نہیں سمجھتے، ابھی تو گزری نہیں ہے، گزرے گی تو پتا چلے گا، اور پوری دنیا میں بدنام کرے گی آپ کو وہ، उसका रिजल्ट क्या होगा? लोग समझते हैं औरत को बड़ा फायदा हो रहा है, ना 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 ना, अगली नस्ल वाली औरतों का बेड़ा गर्क। जब चंद ऐसे और वाकयात होंगे कि वसीम के साथ ऐसा हुआ, गफ्फार के साथ ऐसा हुआ, सत्तार के साथ ऐसा हुआ, फिर लोग कहेंगे यार औरत रखेल के तौर पे रख लो, बेहतरीन नेमत है, एंटरटेनमेंट। ऐसी बीवी बना के ना रखो जैसी हमारे बाप दादे बोलो रखा करते थे, ऐसे ना करो। रखेल के तौर पे ठीक है, अपनी ख्वाहिश पूरी करो, जायदादे नाम कर देना, उसके लिए जिंदगी यानी छावर कर देना, ये काम नहीं। बच्चे भी रोको, क्योंकि बच्चों की जरूरत औरत को जितनी है मर्द को उतनी नहीं है, जरूरत तो उसको ज्यादा है। आदमी कहता है छोड़ो मैं बगैर औलाद के गुजारा कर लूंगा, नुकसान तो है इसको भी है, लेकिन बुढ़ापे में औरत को जितनी बच्चों की जरूरत है आपको नहीं है, तो ये सारा सेटअप बर्बाद होगा। फिर वही होगा कि गर्लफ्रेंड सेट है या खुफिया निकाह ठीक है। लोग खुफिया भी निकाह इसी वजह से कर रहे हैं कि यार कल पता नहीं क्या मुसीबत बन जाए हमारे लिए। इस्लाम ने कितना अच्छा बताया कि औरत आएगी अपनी मर्जी से, जा अपनी मर्जी से नहीं सकती, तलाक का हक मर्द के पास है। उसकी वजह से मर्द को यह एहसास होता है ये मेरी है, ये किसकी है, मेरी। जो अपनी चीज होती है उस पर इंसान खर्च करता है, बेपना मोहब्बत करता है उससे। चंद वाकयात जुल्म के होते हैं मैं मानता हूं, लेकिन उन चंद की वजह से पूरा कानून नहीं चेंज हो सकता। क्या आप सिस्टम ही चेंज कर दो पूरा कि जी वो फलाने ने अपनी बीवी पे इतना जुल्म कर रहा है, फलां इतना जुल्म कर रहा है, तो औरतों को भी इख्तियार दे दिया जाए तलाक का। भाई चंद लोग कर रहे हैं ना, पूरी कौम थोड़ी कर रही है, आप इख्तियार सारी कौम को दे रहे हो, बेड़ा गर्क हो जाएगा ये तो। और कितनी खवातीन है जो खुला ले लेती हैं उसके बाद पछताती है हुआ क्या मेरे साथ, मर्द कहता है दफा हो यहां से। तो सारा सेटअप क्या हो रहा है, जब खुदा ने कानून बनाया है मर्द में बर्दाश्त ज्यादा है, वो इतनी आराम से नहीं देता तलाक, उसमें कुव्वत है अल्लाह ने, बर्दाश्त कभी तो नहीं दे रहे ना, ज्यादातर तो नहीं दे रहे अल्हम्दुलिल्लाह। कैसे कैसे झगड़े होते हैं नहीं देते। आप वो केसेस देखते हो जो जिनमें डिवोर्स हो रही है, जो जिनमें नहीं हो रही उनकी तादाद होने वाले से बहुत ज्यादा है। 1% लोग भी नहीं है हमारी सोसाइटी में जो तलाक देते हो अल्हम्दुलिल्लाह, लेकिन जो खुला के केसेस आ रहे हैं ना वो 1% से कई गुना ज्यादा हैं। तो सारा सेटअप बर्बाद होने वाला है, लेकिन इसके खिलाफ आवाज नहीं उठाई जा रही है। खैर तभी हम कहते हैं यार दीनदारों से निकाह करो, जिनको जिनको ये हो कि वो शरीयत की पाबंद हो, वो औरत वो कहीं से उसको पता हो कि भाई मैंने जाना उलमा की तरफ है, वो बताएंगे निकाह कैसे खत्म होगा। खैर हम कहां निकल गए, तो हम तो चच्चा मामू खाला की बात कर रहे थे। तो अल्लाह मियां ने जहां दर्जा बंदी की बात की है तो अब्बा को फिर पहले जिक्र किया, अम्मा को बाद में, दर्जा बंदी में ये है। तो इससे पता चलता है भाई अब्बा और अम्मा का घर में इख्तिलाफ हो जाए तो ऑर्डर किसका चलेगा, बोल लो ना, अब्बा का चलेगा। अम्मा से बदतमीजी नहीं कर सकते, अब्बा से बदतमीजी का गुना जितना है अम्मा से बदतमीजी पे 3 गुना ज्यादा गुनाह मिलेगा, क्योंकि इसका ताल्लुक किससे है, अखलाक से। लेकिन सरबरा घर का कौन है मेरे भाई, अब्बा है। समझता है कि नहीं समझता, सरबरा कौन है, अब्बा। अच्छा मेरे भाई ऐसा अब्बा कहां से लब्बा, पंजाबी में कहते हैं, पंजाब वाले कहते हैं ऐसा अब्बा कहां से लब्बा। तो फिर रिश्तों में अल्लाह ताला ने जो तरतीब बयान की है, सारे रिश्ते बहुत मोहतरम है, खाला चच्चा फुप्पी मामू बहुत अच्छे रिश्ते हैं, महरम रिश्ते हैं, इनसे जिंदगी में कभी निकाह नहीं हो सकता। जिन रिश्तों से निकाह नहीं हो सकता वो इस्लाम में बहुत ज्यादा क्लोज होते हैं, आपके महरम कहलाते हैं वो, उनके हुकूक बहुत ज्यादा हैं। तो उनमें भी अल्लाह ने अब्बा के भाई, अब्बा को पहले, अम्मा के रिश्तों को बाद में, फिर अब्बा में भी अब्बा के भाई को पहले, अब्बा की बहन को उसके बाद, फिर अम्मा का भाई, फिर अम्मा की बहन। अब ऐसा ना हो आप जाके नंबर लगाना शुरू कर दें, टोकन देना शुरू कर दें अब्बा अम्मा को। ये मैं वैसे ही जनरल नॉलेज के लिए, जब तक टकराव नहीं होगा तो सबके हुकूक बराबर हैं। अल खालतु बिमंजिलतिल उम, हदीस में आता है कि खाला भी मां जैसी ही है। آپ صلی اللہ علیہ وسلم کے پاس ایک صحابی آئے، یا رسول اللہ میری والدہ کا انتقال ہو گیا ہے، شاید انہوں نے یہ کہا کہ میں زیادہ خدمت نہیں کر سکا تھا، تو اب کیا کروں؟ آپ نے فرمایا خالہ زندہ ہے؟ کہا ہاں. فرمایا خالہ کے ساتھ اچھا سلوک کر، کیونکہ ماں کے بعد خالہ کیا ہے؟ ماں کے قائم مقام ہے. اسلام میں حکم بھی یہی ہے کہ ماں اگر مر جائے تو بچہ اس خالہ کو ملے گا، نانی اگر نہیں ہے نا تو بچہ کس کو ملے گا؟ خالہ کو، کیونکہ ماں کی جگہ کون سنبھال لے گی؟ خالہ سنبھال لے گی. اگر وہ ان میرڈ ہے، میرڈ ہے تو پھر شوہر کے رشتہ داروں میں شادی کی ہے تو ملے گا، ورنہ نہیں ملے گا، کیونکہ خاندان سے باہر نہیں جا سکتا بچہ. سمجھتا ہے کہ نہیں سمجھتا؟ اور اب اسلام کہہ رہا ہے بچہ خاندان سے باہر نہیں جا سکتا. اب خلا کے بعد عورت بچہ لے کے امریکہ میں شادی کر لے، وہاں لے جا سکتی ہے. یعنی آپ کے بچے اجنبی مرد، آپ کی بیٹیوں کو بھی اجنبی مرد پالے گا. سمجھتا نہیں ہے نا؟ آپ کی بیٹیوں کو پالے گا کون؟ اجنبی مرد. اس سے بھی نہیں چھنوا سکتے آپ بچہ، بیٹی بھی نہیں چھنوا سکتے. تو میرے بھائی، لوگ خودکشیاں کر رہے ہیں، ڈپریشن میں جا رہے ہیں، جن کے ساتھ یہ حالات ہوئے ہیں کوئی آواز اٹھانے والا نہیں ہے. اسمبلیوں میں سب مہنگائی مہنگائی، وہ بھی ایک ہمارا بہت بڑا مسئلہ ہے. میں نہیں کہہ رہا کہ مہنگائی مسئلہ نہیں ہے، وہ غیرت پہلے پر مسئلہ ہے، ٹھیک ہے نا؟ غیرت کے سودے ہو رہے ہیں. تو بھائی ہم کیا بات کر رہے تھے، تو بات پتہ نہیں کہاں سے شروع ہوئی. ہاں، تو میں یہ عرض کر رہا تھا کہ اللہ تعالیٰ نے قرآن میں جتنے پیغمبروں کا تذکرہ کیا، سب نے ایک دعوت دی، لا الہ الا اللہ، اللہ کے سوا کوئی غلامی کے لائق نہیں ہے. تو کیا مطلب؟ اپنے آپ کو کس کے حوالے کر دو؟ اللہ کے حوالے کر دو. پھر اللہ سے پوچھو کہ صحیح کیا ہے اور غلط کیا ہے. پھر جو صحیح ہے اللہ کے آرڈر پہ اس کو پورا کرنا شروع کر دو، جو غلط ہے اللہ کے آرڈر پہ اس کو چھوڑ دو. اب یہ اللہ کی رحمت ہے، اللہ یہ چاہتے ہیں کہ میرے بندے مجھے یاد رکھیں. انسان پہ نا غفلت کے پردے پڑتے ہیں، انسان کی ہر وقت کیفیت ایک جیسی نہیں ہوتی. آپ کو جس سے محبت بھی ہے، اس کے معاملے میں بھی آپ کی کیفیت ہر وقت ایک جیسی نہیں ہوگی. کبھی آپ کو بڑا یاد آ رہا ہوگا، وہ کبھی بالکل بھی یاد نہیں آ رہا ہوگا. کبھی آپ کا دل چاہے گا میں اپنی جان نچھاور کر دوں، کبھی آپ کا دل چاہے گا میں اس کو لفٹ کیوں کراؤں. یہ ہوتا ہے نا، ایک جیسی کیفیت نہیں رہتی. تو اللہ کے معاملے میں بھی یہی ہے. ہم جب اللہ پہ ایمان لے کر آئے، کبھی کبھار بڑی کیفیت ہوتی ہے انسان کی، یار اللہ کے ایسے احسانات. ہاں، میں جو اصل بات کر رہا تھا نا وہ کر کے پھر ادھر آتا ہوں. میں یہ کہہ رہا تھا کہ آزاد وہ ہوتا ہے جو اپنا کھاتا ہے اور اپنا، یہ پکڑ کے رکھنا کہ چاہیے، جو بات جہاں سے چھوڑی ہے نا. کیا بات چھوڑی تھی بتاؤ؟ کیا کیا؟ جتنا کھاتا ہے وہ تو میں کر رہا ہوں نا. اس سے پہلے جو بات کی ہے میں نے، جو پاؤز کیا ہے وہاں پہ آ کے، اپنا کھاتا ہے اپنا پیتا ہے تو یہ تو مجھے یاد ہے نا. غلام یار، آپ لوگ بہت نیک لوگ ہو یار. یہ تو میں کر رہا ہوں، اس سے پہلے جو میں بات کر رہا تھا، بات یہ کر رہا تھا، کیا کر رہا تھا، میرے دماغ سے بھی نکل گئی. ہاں، سارے پیغمبروں نے ایک دعوت تو دیا. ہاں، میں یہ بات کر رہا تھا کہ انسان جب کسی سے محبت کرتا ہے تو بھی ہر وقت یاد نہیں رکھتا، غفلت کے پردے پڑتے ہیں اس کے اوپر. تو اللہ میاں سے بھی ہمیں جب محبت ہے، ہر انسان کو ہوتی ہے اور خاص طور پہ ہر مسلمان کو، تو یہ کیفیت ہر وقت ایک جیسی نہیں رہتی، یہ چینج ہوتی ہے. یہاں سے میں نے چلانا ہے آگے، پہلے وہ والا ٹاپک لے جاؤں میں. اب پکڑ کے رکھنا اس کو، کیا ٹاپک ہے؟ ہاں صحیح، اسی وقت بھول جاتے ہیں. تو میرے بھائی، تو میں یہ کہہ رہا تھا کہ آزاد وہ ہوتا ہے جو اپنا کھاتا ہے اور اپنا پہنتا ہے. ہم کسی سے، ہم کوئی غلام ہیں، تھا نا وہ اسٹائل ہے بھائی، ہم کو ہی غلام ہیں. تو بھائی، جب آپ کسی پہ ڈپینڈ کریں گے تو آپ لازماً اس کے غلام ہوں گے. اس کے لیے آپ کو بتانا نہیں پڑے گا، جب آپ ڈپینڈ کریں گے تو کیا ہوں گے؟ غلام ہوں گے. یہ صرف باپ بیچارہ وہ ہے کہ آپ ڈپینڈ بھی اس پہ کرتے ہیں اور پھر بھی اس کی غلامی میں نہیں آتے. باپ کا رشتہ ایسا ہے جس کی ایسی کی تیسی ہماری سوسائٹی نے کر دی، سمجھتے ہو؟ तो मेरे साथ घर में कोई बुरा सलूक नहीं हो रहा, कहीं आप समझे मेरे बच्चे पता नहीं मेरे साथ क्या कर रहे हैं, ऐसा कुछ भी नहीं है। बाज दफा इंसान शोहर के हुकूक पे इसलिए बहुत ज्यादा बयान कर रहा होता है कि उसको अपने हुकूक घर में नहीं मिल रहे होते तो ऐसा है नहीं अल्हम्दुलिल्लाह। इसी तरह बाज दफा अब्बा के हुकूक पर इसलिए कि वो खुद अब्बा होता है। तो ये मैं वैसे ही सोसाइटी में देख के ये बात कर रहा हूं मैं, समझते हो कि नहीं समझते। तो असल बात मैं ये कर रहा था, तो भाई आजाद वो होता है जो किसी का खाता नहीं। अल्लाह कुरान में अलहम से लेके वन्नास तक बताते हैं, गोरा कहता है हम किसी मजहब के पाबंद नहीं है, इंसानियत। अल्लाह कहता है क्यों पाबंद नहीं हो भाई, दीन बरहक की पाबंदी तुम्हें करनी पड़ेगी। गोरा कहता है भाई हम तो खुद उगाते हैं, खुद खाते हैं, हमने जमीन को खुद ही खोदा है, उसमें गैस और पेट्रोल हमने खुद दरियाफ्त किया है। ये कोई हमें मौलवियों ने थोड़ी दरियाफ्त करवाया जो हम मौलवियों की माने। क्या ख्याल है कि मौलवी कहता है ये करो तो ये कर ले, मौलवी कहता है ये नहीं करो तो ये नहीं करो, ये क्या है यार, सारा हमारा किया कराया यार। ये ट्रेनें हमने ईजाद की हैं, हवाई जहाज हमने ईजाद किए, और जमीन से जो है चीजें हम निकालते हैं, हमने ऐसे प्रोसेस किए जानवरों की फीड में कि पहले गाय 10 किलो दूध देती थी तो अब कितना किलो दूध दे रही है, 20 किलो दे रही है, और ऐसी ऐसी चीजें, ऐसे ऐसे इंजेक्शन आ रहे हैं कि गाय कम रह जाएगी दूध ज्यादा हो जाएगा, दूध से गाय निकलेगी अभी तो गाय से दूध निकलता है ना जो स्पीड है। हमने ये जो फार्मी चिकन है, खुदा ने तो देसी मुर्गियां पैदा की थी, वो देसी मुर्गियां इतने अरसे में बड़ी होके फिर लोग उसको खाते थे, हमने इंसान की खुराक की जरूरत पूरी कर दी, और क्रॉस ब्रीडिंग करके और फीड वीड ईजाद करके जिस बच्चे ने एक साल में जाके बालिग होना था वो दो दो तीन तीन महीने में गन पॉइंट पे क्या हो रहा है, मुर्गी का बच्चा बड़ा हो रहा है, वो रह ही नहीं सकता छोटा, बड़ा उसके बाप को भी बड़ा होना है। पहले मुर्गियां हमारी देसी मुर्गियां आके देख लो, 3-4-5-6 अंडे देंगी, वो भी दुआएं मांग मांग के, मन्नतें मान मान के कि या अल्लाह इसको अंडा देने की तौफीक अता फरमा दे। उसके बाद मोर तो दे ही नहीं रहा, 2 साल हो गए, मैं कह रहा हूं यार या तू यहां तो अंडे दे वरना निकल यहां से भाई, तू फ्री फोकट में खाया जा रहा है मोर भी मोरनी भी। अब हमारे मामू थोड़ी लगता है ये जो हम इसको खिला रहे हैं, क्या ख्याल है भाई, अंडे दे भाई तू, जिससे मैंने खरीदे थे उससे मैं राबता कर रहा हूं यार, 1 साल हो गया, तुमने कहा था बालिग होने वाला है ये मोर भी मोरनी भी, साल हो गया भाई। तो देसी चीजें तो ऐसे ही करती हैं, क्या ख्याल है। फिर अंडे देने के बाद मुर्गी बैठेगी, उसकी मर्जी है चूजा निकले ना निकले, फिर चूजा निकलने के बाद बड़े होने में इतना टाइम लगाएगा। साइंसदान कहते हैं हमने क्या कर दिया मामला आसान, मुर्गी अंडे पे अंडा दिए जा रही है, ब्रेक लगा ही नहीं रही, दो दो अंडे निकल रहे हैं और अंडे का साइज भी बड़ा है जी, और कुड़क होके बैठ ही नहीं रही अंडों पे, दे ही जा रही है। उसका फैमिली सिस्टम भी तबाह कर दिया भाई, अपना तो किया है, क्या ख्याल है। नेचुरल माहौल में जो मुर्गी पलती थी 21 दिन अंडों पे बैठती थी, ऐसी अंडों की हिफाजत करती थी, उसको ये अल्लाह ने एहसास दिला दिया कि ये तेरे बच्चे बोएंगे, फिर वो बच्चे 12-13 चूजे निकलते थे मुर्गी के जनाब, सीना तान के चलना, अब किसी के बाप में दम में तो करीब आए, अब तो मुर्गा पिटता है इससे, इन बच्चों की वजह से मुर्गा पिटता है इससे, चील कौओं से लड़ रही है, ऐसा कॉन्फिडेंस, जहां जहां जा रही है चूजे उसके पीछे पीछे, बड़ा खूबसूरत मंजर होता है, वो पाल लो हमारे मशवरे पे, मजा ना आए पैसे वापस, ये निकलो पबजी वबजी जैसे फजूल बकवासात से, नेचुरल लाइफ की तरफ आओ, बड़ा सुकून है इसमें, 4 शादियां दबा के बच्चे हो, जानवर पालो, बिजनेस भी करो, ऐसा ना हो कि बच्चे ही पैदा हो रहे हैं, ये नेचुरल लाइफ है यार, बड़ा मजा है इसमें। अपने बच्चे बहुत प्यारे लगते हैं, दूसरों के नहीं अच्छे लगते, वैसे तो दूसरों के भी बहुत अच्छे होते हैं, लेकिन जो आप कह रहे हो ना इतने बच्चे कैसे पालेगा, अबे तेरे नहीं है ना, तेरे होते तू कहता यार एक भी नहीं देता आदमी, किसी को नहीं देगा, बेजार होके यार मैं बहुत तंग आ गया उन बच्चों से, ये पड़ोसियों को दे दो, कहेंगे नहीं भाई ये नहीं, वो फिर ऐसी मोहब्बत होती है इंसान को। लोग कहते हैं ना बच्चे नमाज में, आज मैं दुआ मांग रहा था सुबह को सहरी के वक्त में, तो वो छोटी बच्ची बिल्कुल बोलना भी नहीं आता, اتنی شرارتیں کر رہی تھی قابو میں نہیں آ رہی تھی وہ. تو میں جب دعا مانگنے لگا تو بچے جو بڑے کرتے ہیں بچے بھی وہی, وہ پہلے گئی ہے ایسے وہ بھی کھڑی ہو گئی ایسے خوش. میں نے کہا اس کو تو بولنا نہیں آتا, پتہ نہیں کیا خوشو خوشو سے. پھر جا کے دوپٹہ لے کے آئی ہے, ایسے ایسے لپیٹا ہے اس نے دوپٹہ جا کے, پھر کھڑی ہو گئی. تو مجھے یہ منظر بچوں کا بڑا اچھا لگتا ہے. لوگ کہتے ہیں بچے نماز میں آگے گھوم رہے ہیں, ڈسٹرب ہو رہے ہیں. بھائی بچے نماز میں آگے پیچھے گھومے, سر پہ بیٹھے, پشت پہ آ کے بیٹھے, اس سے اللہ کی محبت بڑھتی ہے, اس سے نماز میں. میرا تو یہی حال ہے کہ خشوع خضوع کم نہیں ہوتا بلکہ بڑھتا ہے. اللہ نے بچے کے چہرے پہ جو لکیریں رکھی ہیں وہ الگ ڈیزائن کی ہوتی ہیں, وہ ایسی لکیریں کہ ماں باپ کو اس کی طرف بہت زیادہ کھچاؤ پیدا ہو, اس کو کہتے ہیں چائلڈ اسکیما. بچوں کے چہرے پہ نا ایک خاص قسم کی لکیریں ہوتی ہیں جس سے ان پہ ترس بھی بہت آتا ہے اور ان پہ پیار بھی بہت آتا ہے. وہ لکیریں بڑوں کے چہرے پہ نہیں ہوتی. تو میں سوچ رہا تھا کہ یہ کائنات خود بخود بنی ہوتی تو بچے کو چونکہ محبت چاہیے نا, وہ کمزور ہے, وہ نہیں پل سکتا جب تک ایسی محبت نہ ملے. تو خدا نے اس کے چہرے پہ لکیریں ایسی ڈال دی ہیں, وہ ڈیزائن ایسا بنا دیا کہ اس کی طرف دل مائل ہو. یہ خدا نے پیدا کیا, اگر یہ آٹومیٹیکلی ہوتے خود بخود ہو رہا ہوتا. فطرت اتنی ذہین تھوڑی تھی کہ بچے کی شکل کیسی بنانی ہے, اس پہ لکیریں کیسی لے کر آنی ہے. نیچر نے خود تھوڑی کر سکتی ہے یہ. تو اس سے خشوع خضوع کم نہیں ہوتا, کیا ہوتا ہے, بڑھتا ہے. ہاں مسجد میں نہ لایا کریں کیونکہ آپ کا خشوع خضوع بڑھے گا, محلے والوں کا نہیں بڑھتا. اس سے جو شرارتی بچے ہوتے ہیں ان کی بات کر رہا ہوں. آپ کو تو اچھے لگ رہے ہیں نا, پڑوسیوں کو آپ کے نہیں اچھے لگ رہے وہ ڈسٹرب ہو رہے ہیں اس سے. تو خیر جلدی سے بات کو سمیٹتا ہوں. تو گورا کہتا ہے بھائی ہم نے مرغی کا انڈا ہم نے ایجاد کیا, مرغی ہم نے ایجاد کی اور دیکھو کتنی اسپیڈ سے کیا کر رہی ہے, انڈا ہی انڈا, دودھ بھی پیدا ہو رہا ہے, انڈے بھی پیدا ہو رہے ہیں. تو ہم کر رہے ہیں تو ہم اپنا کھاتے ہیں. تو اللہ قرآن میں جگہ جگہ بیان کرتا ہے ماں کان لکم ان تم بھی تو شجرہا, یہ جو بیج جن سے تم درخت اگاتے ہو نہ ان بیجوں کو تم نے پیدا کیا نہ ان درختوں کو تم اپنے ہاتھ سے اگاتے ہو, تم تو زمین میں ڈال دیتے ہو. اس کو کہہ رہے ہو کہ میں نے اگایا ہے. اگایا کس نے, زمین کا کام ہے, مٹی کا کام ہے, ہر چیز کو کھا کے ختم کر دینا. پورا انسان مٹی میں ڈالیں تھوڑے دنوں میں فنش. کیا قدرت ہے اس کی, ایک بیج آپ زمین میں ڈالتے ہو ختم ہونے کے بجائے الٹا پروسیس شروع ہو جاتا ہے, جان آنا شروع ہو جاتی ہے اس میں. فالق الحب والنوا, دانے اور گھٹلی کو پھاڑ ڈالتا ہے وہ, زمین کا سینہ پھاڑ کر ایسی چھوٹی سی کونپل نکلتی ہے, پھر کیسے اسپیڈ سے اوپر جانا شروع ہوتی ہے. ساری کائنات اس کی خدمت کر رہی ہے, سورج اس کو روشنی دے رہا ہے, ہوائیں اس کو اس کی گروتھ کا ذریعہ بن رہی ہیں اور ٹیمپریچر اس کو گرو کر رہا ہے, پھر کروڑوں اربوں بیکٹیریا ہیں جو اس کی کھاد اور وہ کھا کھا کے نائٹروجن پیدا کر کے اس کی خوراک کا ذریعہ بن رہے ہیں. ایک مخلوق نہیں ہے جو خدمت کر رہی ہے, بیسیوں مخلوق اس کی خدمت کر رہی ہیں. یہ جو ناریل پیدا ہوتا ہے نا, سمندر کی ہوا چاہیے, یہ سمندر کی ہوا کس کی خدمت کر رہی ہے, ناریل کے درخت کی خدمت کر رہی ہے. آپ یہی ماحول کہیں ساحل سمندر سے دور لے جا کے آپ کریں, ناریل نہیں اگے گا. ہر چیز کیا کر رہی ہے, خدمت. اس کے بعد جا کے پھر جب اس میں پھول نکلتے ہیں, پھر تتلیاں اور مکھیاں خدمت کر رہی ہوتی ہیں, ان پھولوں پہ بیٹھ کے نر مادہ پھولوں کو ملا رہی ہوتی ہیں. ان کو نہیں پتا ہوتا ہم کیا کر رہے ہیں, سورج کو تھوڑی پتا ہے کہ میری روشنی سے انسان کیا کیا فائدے اٹھا رہا ہے. تو اتنی ساری مخلوق خدمت کرتی ہے, اس کے بعد جا کے گندم تیار, جو تیار, سوکھا چارہ تیار, یہ ساری چیزیں تیار ہونے کے بعد پھر کچھ ہم ڈائریکٹ کھا جاتے ہیں, کچھ جانوروں کو کھلاتے ہیں. جانور کو نہیں پتا ہوتا میں یہ کھاؤں گا, یا بھینس کو نہیں پتا کہ میں یہ سوکھا چارہ کھاؤں گی تو 18-18 کلو دودھ نکالوں گی. اس کو کیا, وہ تو کھانے کو فوکس کر رہی ہے, اس کو کیا پتا. اس کو پتا ہوتا تو بھینس تھوڑی ہوتی. وہ آج کل انسانوں کو نہیں پتا یہ باتیں, تو وہ کھاتی ہے. پھر اس سے سوکھے چارے سے ہمارا رب کیا کرتا ہے, کیسا دودھ اس کے تھنوں میں اتارتا ہے. یہ انگریز پیدا نہیں کر رہا, انگریز صرف یہ کر رہا ہے کہ جو دودھ 2 گھنٹے بعد اترنا تھا ٹیکہ لگا کے 2 گھنٹے پہلے اتار لیا اس. پھر ہم اس دودھ کو پیتے ہیں. تو ماں کان لکمن تم بھی تو شجرا, اللہ کہنے تمہارا کچھ بھی نہیں ہے, سورج میں نے بنایا جس سے تمہیں ہڈیاں مضبوط ہو رہی ہیں تمہاری, آسمان سے بارشیں میں برسا رہا ہوں, زمین سے تناور درخت میں پیدا کر رہا ہوں, لہلہاتی بھی کھیتیاں میں پیدا کر رہا ہوں. دو قسم کے لوگ ہیں, ایک وہ جنہوں نے کہا کہ کوئی نہیں پیدا کر رہا, خود بخود ہو رہا ہے, وہ بھی گمراہ ہیں. ایک وہ جنہوں نے کہا کہ سورج خدمت کر رہا ہے, سورج کو سجدہ کرو. کسی نے دیکھا چاند خدمت کر رہا ہے, چاند کو سجدہ کرو. کسی نے دیکھا کہ بھئی یہ درخت ہمارے لیے بڑا قیمتی ہے, یہ درخت ہماری خدمت کر رہا ہے, درخت کو سجدہ کرو. یہاں تک بھی لوگ آئے, انہوں نے کہا میری سب سے زیادہ خدمت روٹی نے کی ہے, روٹی مجھے نہ ملتی میں زندہ نہ رہتا, تو سجدہ کس کو ہوگا؟ روٹی کو ہوگا. میں نے خود ایسے کمنٹس پڑھے ہیں کہ سب سے بڑا خدا تو روٹی ہے, جس کے بغیر ہم زندہ نہیں رہ سکتے, وہ کس کو سجدہ کر رہے ہیں؟ روٹی کو سجدہ کر رہے ہیں. یہ دونوں گمراہ ہیں کہ جو کسی کو سجدہ نہیں کر رہے وہ ناشکرے, جو سب کو سجدہ کر رہے ہیں وہ بھی ناشکرے. قرآن کے الفاظ کیسے خوبصورت, لا تسجدوا للشمس ولا للقمر, نہ سورج کو سجدہ کرو نہ چاند کو سجدہ کرو. واسجدوا للہ الذی خلقہن ان کنتم ایاہ تعبدون, اس ذات کو سجدہ کرو جس نے سورج اور چاند کو بنایا ہے. سجدہ واجب ہو گیا, بعد میں کر لیے گا. تو اس ذات کو سجدہ کرو جس نے اس مخلوق کو, کوئی اور ہے جو یہ سب کچھ کر رہا ہے. سورج کی قدر تو یورپ میں جا کے ہوتی ہے جب سردیوں میں. اس دفعہ میں سردیوں میں چلا گیا یورپ نا, تو لوگ کہہ رہے تھے کہ اس وقت لوگ یہاں سے بھاگ رہے ہوتے ہیں, آپ آ رہے ہو یہاں پہ. لا تسجدوا للشمس, اللہ کہتے ہیں نا سورج کو سجدہ کرو. انگریز نے کہا کسی کو سجدہ نہیں کروں گا, یہ بھی ظلم کیا خدا کے ساتھ, اپنی ذات کے ساتھ. اور مشرق نے کہا ہر ایک کو سجدہ کروں گا. سورج کو سجدہ کرتے ہیں نا بہت سے لوگ, آگ کو سجدہ کرتے ہیں کہ آگ ہمارے بڑے کام کی چیز ہے. اللہ کہتے ہیں یہ ساری مخلوق انسان کی غلام ہے, اور اس کو غلامی میں لگانے والا کون ہے؟ اللہ ہے. تو سجدہ غلاموں کو تھوڑی کیا جاتا ہے, خادموں کو تھوڑی کیا جاتا ہے. سورج تو تمہارا غلام ہے, سورج تمہیں سجدہ کرے گا, چاند تمہیں سجدہ کرے گا, جانور تمہیں سجدہ کریں گے. اللہ نے فرشتوں کو حکم دیا نا آدم کو سجدہ کرو, اس لیے کہ فرشتے سب سے اونچی مخلوق ہیں. تو یہ سائن تھا کہ جب اتنی بڑی مخلوق انسان کو سجدہ کر رہی ہے تو باقی مخلوق بھی انسان کی غلام بن کے رہے گی. سمجھتا نہیں ہے نا بات کو. اور انسان وہ آزاد ہے, وہ کس کا غلام ہے؟ بولو نا, وہ اللہ کا غلام ہے بھائی. تو اگر اللہ کی غلامی سے نکل گئے تو اللہ نہیں چھوڑے گا پھر. تو یہ جو رمضان کے روزے ہیں, اب میں اس ٹاپک کی طرف آتا ہوں کہ اللہ تعالیٰ چاہتے ہیں, اللہ کو انسان کی نیچر پتا ہے کہ انسان پہ غفلت کے پردے آتے ہیں, وہ بھول جاتا ہے. جب یہ باتیں سنتا ہے اس کو پتا چلتا ہے میرا خالق کون ہے, اللہ ہے, مجھے پیدا اس نے کیا, کھلاتا وہ ہے. تھوڑے دنوں میں پھر جب ٹی وی کے سامنے جا کے بیٹھتا ہے یا بیوی کے سامنے جا کے بیٹھتا ہے تو پھر اللہ کو بھول جاتا ہے, سسرال یاد آتا ہے پھر اس کو. پھر کہتا ہے مجھے کھلاتا تو سسرال ہے, جو بغیرت قسم کے دماد ہیں ان کی بات کر رہا ہوں آپ لوگوں کے علاوہ کی, کھلاتا تو سسرال ہے, یہ ڈبل بیڈ مجھے کس نے دیا, جہیز تو وہیں سے آیا ہوتا ہے نا سارا, یہ سسرال نے دیا, یہ الماری کس نے دی, سسرال نے دی, یہ گاڑی کس نے دی, سسرال نے دی, جو میں اصل بات عرض کر رہا تھا. تو انسان پہ چونکہ غفلت کے پردے آتے ہیں, انسان بھولتا ہے, تو اللہ پھر انسان کو اپنی یاد تازہ کرانے کے لیے نا پورے سال میں اللہ نے مختلف احکام رکھے ہیں کہ مسلمان کو اللہ یاد رہے. ہمیشہ انسان کی یاد دہانی ایسی چیزوں سے ہوتی ہے جو نارمل روٹین سے ہٹ کے ہوں, جو نارمل روٹین سے بولو ہٹ کے ہوں, ورنہ وہ چیزیں روٹین کا حصہ بن جاتی ہیں, روٹین کا حصہ بن جاتی ہیں. دیکھو گوگل میپ پہ آپ نے ڈال دیا کہ میں نے لاہور جانا ہے کراچی سے, گوگل میپ آ گیا, آپ بس اس کو دیکھ کے جاتے 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 ہو سکتا ہے بھول جاؤ کہ میں جا کے آ رہا ہوں, بس بھائی یہاں جہاں یہ لے کے جا رہے وہاں جا رہا ہوں میں, راستہ بیچ میں گم ہو جائے, نارمل روٹین سے ہٹ جاؤ, پھر آپ کو ایک دم احساس ہوگا کہ میں کہاں جا رہا تھا بھائی, میں تو لاہور جا رہا تھا, یہ کدھر کو نکل گئی گاڑی میری. سب جتنے بھی ہم سفر ہیں سارے جتنی بحث کر رہے تھے باتیں چھوڑ چھاڑ کے ایک ہی ٹاپک شروع ہو جاتا ہے, अबे सही रास्ता पूछ किसी से, जाना किधर है, टॉपिक चेंज होता है कि नहीं होता, वरना उससे पहले सारे लाहौर जा रहे हैं तो लाहौर के अलावा हर बात हो रही होती है, और भाई क्या हाल है तेरा, तू क्या बिजनेस कर रहा है, क्योंकि एक रूटीन में चल रहे हैं ना। तो मुसलमान पूरे साल एक रूटीन में चल रहा होता है, सुबह अल्लाह कहते हैं उठ के नमाज पढ़ो, फिर जोहर की नमाज, फिर असर की नमाज, फिर मगरिब की नमाज, फिर ईशा की नमाज, बने होते हैं उनको तो अल्लाह याद होता है, नए नए नमाज, क्योंकि रूटीन से हट के काम कर रहे होते हैं। फजर में उठेगा कहला पहले तो कभी नहीं उठा, अल्लाह के लिए उठ रहा हूं, इसका मतलब अल्लाह है, आएगा उसको अल्लाह याद आएगा, सर्दी में मजा आएगा, यार वाह यार आज पता चला नमाज में कितना सुकून है, कुर्बानी देता है अल्लाह के लिए, दिल में अल्लाह की मोहब्बत। लेकिन आहिस्ता आहिस्ता यूज टू होना शुरू हो जाएगा, जैसे कि नमाजी हो गए, आएगा जोहर पढ़ के जाएगा, फिर कीमतें करेगा, फिर उसकी बुराइयां करेगा, भाई तुझे नमाज अल्लाह की पढ़ के आया है, तूने इकरार किया था या का ना बुदू अल्लाह तेरी मान के चलूंगा, तो कहां चल रहा है तू, अल्लाह की मान के नमाज पढ़ के आके नमाज में प्लान कर रहा होता है कि चूना कैसे लगाना है, मैंने कस्टमर को टोपी कैसे करानी है, मैंने भूल जाता है कि मैं नमाज पढ़ने आया क्यों था। समझ रहे हो कि नहीं समझ रहे, एक रूटीन का हिस्सा बन जाती है। तो फिल्म देखने जा रहा है जी जमात, ऐसे भी लोग हैं नमाज पढ़ रहे हैं, एतकाफ में देख लो ना, एतकाफ में बात हो रही होती है, अरे ईद पे कौन सी फिल्म चल रही है, समझ रहे हो, हमने खुद सुना है लड़कों से। तो एक ही इबादत करते करते क्या हो जाता है, यूज टू आदत। अल्लाह कहते हैं इस पे गफलत के पर्दे आ रहे हैं, थोड़ा सा ट्रैक से इसको क्या करो, इबादत की नौइयत क्या करो, चेंज। अल्लाह कहते हैं अब नमाज वाली तो चलेगी, वो तो पूरी जिंदगी चलेगी, अब मेरी खातिर खाना पीना छोड़ दो। एकदम रमजान के चांद का एक दिन पहले ऐलान हो जाता है, हालांकि बनता अगले दिन था, इस दफा तकरीबन 12-13 साल के बाद पहली दफा रमजान 30 का होगा, वो भी मजबूरी में, क्योंकि एक दिन पहले शुरू हो गया तो अब तो मजबूरन 30 ही का करना पड़ेगा, वरना 13 साल से एक रमजान भी 30 का नहीं आया, ये बहुत बड़ा सवालिया निशान है हिलाल कमेटी पे। खैर, लेकिन आपने बहरहाल अलग से रोजे ईदे नहीं मनाना शुरू कर देना, हम हुकूमत के फैसले ही के पाबंद हैं, तो हिलाल कमेटी चूंकि हुकूमत की तरफ से नामजद है, वो जो फैसला करेगी हमें मानना पड़ेगा, लेकिन उसके फैसले पर उंगलियां बहुत उठ रही हैं और सही उठ रही हैं, तो मजेदार वाला हिसाब नहीं है कमेटी का, पहले भी नहीं था, यानी 2007 के बाद से मजेदारी वाले मामला नहीं है भाई। भाई रमजान का रोजा कभी 29 का होता है, कभी 30 का होता है, मैं 2007 से नोट कर रहा हूं, 29 13 से जरब दे दें आप इसको, अब जाके इस साल 30 का होगा, वो भी क्योंकि अब तो हो नहीं सकता 29 का ना, क्योंकि वो फिर 28 का खतरा है कि 28 का ना हो जाए। अब ये ज्यादा गहराई में नहीं जाए, बहरहाल आप हिलाल कमेटी के ही पाबंद हैं, ऐसा ना हो कि ईद वाले दिन रोजा रखा हुआ हो या नफली की नीयत, क्या ऐसा कुछ नहीं है, फैसला सही हो गलत हो हम किसके पाबंद हैं, गवर्नमेंट के पाबंद है, और उसकी बहुत सारी वजूहत हैं, वो अभी मैं अभी मिल जाऊं। जहां भी ऐसे इख्तलाफी मसाइल होते हैं ना, तो शरीयत फिर हुकूमत को ये अथॉरिटी देती है, तो हिलाल कमेटी वालों को चाहिए कि भाई अपने कुछ सही काम करो, बहुत ज्यादा मसाइल खड़े हो रहे हैं। अगर आपने इत्तेहाद करना है कि हम सऊदीया के हिसाब से चलें, तो फिर कमेटी खत्म कर दो, फिर आप बोलो जो सऊदीया कहेगा वही होगा, और अगर यहां के हिसाब से चलना है, सऊदीया के हिसाब से नहीं चल रहे, तो फिर यहां इंडिया पाकिस्तान बांग्लादेश ये एक ही खत्ता है, तो इसमें फिर आप चांद देखने का प्रॉपर एहतमाम करो, और कमेटी में सारे माहिर फलकियात हों, क्योंकि जिनके पास फलकियात का इल्म नहीं है उनसे गलती का इम्कान बहुत ज्यादा होता है शहादतें लेने में, तो माहिर सारे माहिर फलकियात हों, आलिम भी हों और माहिर फलकियात भी हों, सारे के सारे, ये शर्त होनी चाहिए कमेटी में, ताकि वो ये मिस्टेक ना करें जो जिस तरह की मिस्टेक्स होती हैं और फिर लोग कंफ्यूजन का शिकार होते हैं। आप इत्तेहाद खत्म करने चले हैं, सॉरी इत्तेहाद करने चले हैं कि पूरी उम्मत मुस्लिमा एक जगह आ जाएगी, लेकिन उससे इत्तेहाद पैदा होने के बजाय पहले ये हो रहा था पिशावर में अलग ईद है हमारी अलग ईद, अब जो कमेटी आई है उससे ये हो रहा है कि कराची में कुछ हिस्सों में रमजान है, कुछ हिस्सों में रमजान, यानी एक ही शहर दो हिस्सों में डिवाइड हो रहा है, तो ये तो इत्तेहाद के बजाय और मजीद इख्तलाफ पैदा हो गया। तो या तो ये हो जाए भाई कि भाई जो सऊदीया के हिसाब से चलेंगे हम, कमेटी खत्म, और अगर कमेटी का हिसाब है जो कि ज्यादा बेहतर है कि रूयत पर मदार हो, तो اس میں پھر پراپر وے میں ہو, اور فلکیات کے ماہرین سارے ماہرین فلکیات ہوں, اور پھر اس میں جوڑ کی بات نہ کی جائے کہ سب نے ایک دن عید کرنی ہے, پھر جو رویت ہے وہی ہوگا. سب نے ایک ہی دن کرنی ہے تو پھر ہمیں ضرورت کیا ہے ہلال کمیٹی کی؟ کیا خیال ہے بھائی؟ حکومت اعلان, بہت سے ملکوں میں ہلال کمیٹی نہیں ہے, وہ کہتے ہیں جس دن سعودیہ میں عید ہے تو ہماری بھی عید ہے. مسقط میں دیکھ لو, بہت سے عرب کنٹریز میں دیکھ لو, کہتے ہیں مکہ میں اعلان ہو گیا تو ہمارا بھی, ہمیں کمیٹی کی ضرورت نہیں ہے. تو یا تو ایسا کر لو, یا پھر جب کمیٹی رکھنی ہے تو پھر کمیٹی کمیٹی والے اسٹائل میں تمیز سے چلے. ایسا نہیں ہو سکتا کہ 13 سال ہو گئے یار, 30 روزے ہی نہیں دیکھے ہم نے, 2 رمضان 29 کے آ جاتے ہیں, تیسرا 30 کا آ جاتا ہے, 3 رمضان آ جاتے ہیں, 4 آ جاتے ہیں, لیکن یہاں تو ترس گئے ہم 30 روزے دیکھنے کو. تو آج میں نے 13-14 سال کے بعد جا کے یہ بات آپ کے سامنے کی ہے, میں نوٹ کر رہا ہوں, 30 ہو ہی نہیں رہے, پچھلے سال شاید ہوئے تھے میرا خیال ہے, یہ جو پچھلے سال ہے تو یہ بھی پتہ نہیں 12 سالوں کے بعد جا کے. تو 12 سال بہت بڑا, یہ مفتی منیب صاحب پر ایک بہت بڑا سوالیہ نشان ہے کہ آپ نے 12 سال میں 30 روزے نہیں ہونے دیے. تو خیر ہم جا کے چلتے ہیں بھائی, جو اپنے قصے لے کے چل رہے تھے, لیکن بارہ آپ ایسا نہ ہو کہ الگ عیدیں اور الگ رمضان کے, جی چونکہ یہ ایکچولی یہ ہو گیا تو اب نفلی روزہ نہیں ہوگا. جب ہلال کمیٹی نے اعلان کر دیا, کل مجھے اس فیصلے سے اتفاق نہیں تھا جو ہلال کمیٹی نے اعلان کیا تھا کہ کل رمضان ہے, کل روزہ ہے, لیکن پھر بھی ہم نے رمضان کا فرض روزہ ہی رکھا ہے, کیونکہ اجتماعیت میں ایسا نہیں ہوتا کہ یہ والے مولانا کیا کہہ رہے ہیں تو وہ والے مولانا, ایسے تو ہر مولانا کا اپنا رمضان ہوگا, ہر مولانا کا اپنا شوال ہوگا, تو امت تو گئی بیڑا غرق. تو آپ کو اپنی رائے انتظامی چیزوں میں حکومت کے فیصلے پہ چھوڑنی پڑتی ہے. تو ہم نے کہا جب ہلال کمیٹی کا فیصلہ ہے, تو لوگوں نے مجھ سے فون کیا, بھائی یہ کیا ہو گیا بھائی؟ ہم نے کہا جو بھی ہونا تھا ہو گیا. مفتی منیر صاحب کے دور میں تو ایسا ہوا ہے کہ ہم نے اعلان کر دیا روزے 30 کی, جتنے ماہرین فلکیات تھے سب نے کہا کہ اس دفعہ رمضان 30 کا ہوگا, چاند نظر آنے کا امکان نہیں ہے. تو ایسا ہی ہوا, ہم نے ترابی بھی پڑھ لی, میں نے اعلان کر دیا, میں نے کہا بھائی کوئی امکان, جتنے ماہر ہمارے رابطے ہیں, میں نے کہا کوئی امکان نہیں ہے. تو وہ 12:30-11 بجے اعلان ہوا کل عید ہے. لوگوں نے کہا یار یہ کیا مذاق بنایا, 2007 یا 2008 کی بات ہے. ہم نے کہا ہو گئی بھائی, حالانکہ اس کے جو فلکیات کی روح سے جب اس کی ججمنٹ کی گئی تو بھی نہیں بن رہی تھی, یعنی گواہی غلط تھی, لیکن پھر ہم نے لوگوں سے کہا بھائی اب کل عید ہے, اگرچہ ہمیں سمجھ میں نہیں آ رہی لیکن کیا ہے, عید ہے کل. کیونکہ یہاں اجتماعیت کی خاطر اسلام یہ کہتا ہے کہ آپ کو اپنی رائے چھوڑنی پڑے گی. پشاور میں ہم یہی تو کہتے ہیں نا کہ ان کو اپنی کمیٹی کیوں بنائی ہے بھائی, جب آپ پاکستان کا حصہ ہیں تو جو پاکستان کہہ رہا ہے وہ آپ کو کرنا پڑے گا, انتظامی معاملات تو اسی طرح ہوتے ہیں. خیر ہم بات کو سمیٹ کے جلدی سے ختم کرتے ہیں. تو میں یہ عرض کر رہا تھا کہ اللہ تعالیٰ پھر یاد دہانی کے لیے عبادت کی نوعیت کیا کر دیتے ہیں, چینج. حج بھی ایسا ہی ہے, ایک بالکل یونیک قسم کی عبادت ہے. بیت اللہ کا طواف کرو, شیطان کو کنکریاں, حالانکہ وہاں شیطان نہیں ایک علامت ہے, وہ جو یوں بنا ہوا ہے نا وہ شیطان نہیں ہے, وہ وہاں شیطان آیا تھا تو تاکہ صحیح جگہ کنکری لگے, اس لیے وہاں پر ایک علامت نصب کی ہوئی ہے حکومت نے, تاکہ صحیح جگہ کنکریاں پھینکیں, وہ جگہ بھول نہ جائے لوگوں سے, لوگ اسی کو شیطان سمجھ رہے ہوتے ہیں. اتنا ڈسپلن شیطان میں کہاں ہے, جیسے تمیز سے کھڑا ہوا ہے, مار کھا رہا ہے اور ہل نہیں رہا اپنی جگہ سے, کیا خیال ہے بھائی؟ تو وہ عبادت کا بالکل نوعیت کیا کر دی, چینج. تو رمضان بھی ایسا ہی ہے, اللہ کہتے ہیں کہ اب کیا کرو, میری خاطر صبح سحری کے وقت میں اٹھو. اللہ فجر میں نہیں اٹھا جا رہا, تو ہمیں 3:30 بجے اٹھا رہا ہے, 4:45 بجے اٹھا رہا ہے, اللہ کہیں گے اٹھنا پڑے گا, مسلمان اٹھتا ہے. اللہ کہتے ہیں کھانا پینا چھوڑ دو, بس اس وقت تک کھا سکتے ہو. مسلمان بھوکا پیاسا, جو 2 گھنٹے کبھی خالی پیٹ نہیں رہ سکتے تھے, وہ 12-12, 13-13, 14-14 گھنٹے خالی پیٹ رہتے ہیں, نہ پان کھانے کو مل رہا ہے, نہ گٹکا مل رہا ہے, نہ نسوار مل رہی ہے, نہ سگریٹ مل رہی ہے. مسلمان کو تو سب سے ٹف روزہ یہی ہے, نسواری روٹی کے بغیر رہ سکتا ہے, نسوار کے بغیر نہیں رہ سکتا, گٹکے کھانے والا روٹی کے بغیر زندہ رہ سکتا ہے, گٹکے کے بغیر نہیں رہ سکتا, سگریٹ پینے والا روٹی کے بغیر رہ سکتا ہے, سگریٹ کے بغیر نہیں رہ سکتا, لیکن اللہ نے سب پہ پابندی لگا دی. کتنے لوگ نسوار سے روزہ افطار کر رہے ہیں, وہ تو پکوڑا یا کھجور ایک برکت کے لیے کھا لیتے ہیں, اصل میں ان کا فوکس کیا ہوتا ہے, نسوار, گٹکا, سگریٹ. ایک صاحب نے کہا کہ مجھے اتنی سگریٹ کی عادت ہے, میں روزے میں ایک پکوڑا کے سگریٹ سے نہ ہو نا, بس ایک کھجور یا پکوڑا کھایا اس کے بعد سگریٹ شروع کر دے. اللہم لک الصمت علی رزقک, تو آپ دیکھو میرے بھائی کیا کر رہے ہو تم. वो इतनी सिगरेट पीते थे बहुत बारीक हो गए थे ना, बहुत बारीक, अब ज्यादा नहीं आगे जाता मैं। तो शादी होने वाली थी, मैंने कहा कि रिपोर्ट सही नहीं आएगी। मैंने कहा जो चीज भर रहे हो ना वो तो धुआं है, जो चीज भर रहे हो वो क्या है, धुआं है। तो बस समझ लो फिर आगे हिसाब किताब ठीक होने वाला नहीं। तो खैर, तो अल्लाह ताला ने रमजान दिया, अब याद दहानी होती है, एक दिन दो दिन तीन दिन चार दिन, कैसे मुजाहिदा करता है मुसलमान। आम दिनों में पांच नमाजें नहीं पढ़ी जा रही, अल्लाह ने कयामुल लैल लगा दिया, उसके साथ तरावी लगा दी कि चलो भाई तरावी की नमाज पढ़ो, और पढ़ रहे होते हैं लोग, जज्बा भी मिल जाता है, हौसला भी आ जाता है। फिर एतकाफ कर दिया, सब कुछ छोड़ छाड़ के मेरे घर में आके डेरे लगा के बैठ जाओ। तो ये सब क्या है, ताकि मेरे बच्चों को मैं, मेरी मखलूक को मैं याद रहूं, मेरी मखलूक को मैं क्या रहूं, याद रहूं। तो याद रखने से होगा क्या, इंसान अल्लाह को जब याद रखता है तो इंसान का बच्चा बनता है। जब अल्लाह को भूल जाता है तो फिर इंसान का बच्चा नहीं रहता, वो कुछ भी कह सकते हैं, गधे का बच्चा भी बोल सकते हैं, और आगे जाएं तो वो मखलूक जो कराची में बहुत ज्यादा हो गई है उसका बच्चा भी बोल सकते हैं आप उसको, ठीक है ना। तो उल्लू का पट्टा भी प्यार से बोल सकते हैं आप उसको, लेकिन वो इंसान का बच्चा नहीं रहता। तो इसलिए भाई ये रमजान है अल्लाह की मोहब्बत के चश्मे दिल में पैदा करने के लिए। तो इसलिए रमजान में रोजे भी रखें, तरावी भी पढ़ें, तिलावत भी बढ़ाएं, दुआएं भी बढ़ाएं, सदकात व खैरात भी बढ़ाएं, और नीयत करें कि इतनी अल्लाह की मोहब्बत पैदा करनी है कि ईद से पहले पहले सारी बुराइयां हमारी जिंदगी से निकल जाएं। जो बेनमाजी हैं वो नमाज का आजम कर लें, दाढ़ी नहीं है दाढ़ी रखने का आजम करें, जो औरत पर्दा नहीं करती पर्दे का आजम कर ले, और जिन्होंने बहनों को विरासत नहीं दी वो ये नीयत कर लें हम क्या करेंगे, विरासत देंगे उनको। किसी का हक दबाया हुआ है, कर्जा लेके पी गए, कर्जा वापस करेंगे। कितना हल्का फुल्का इंसान अच्छा होता है यार, कि मेरे जिम्मे किसी का कुछ लेना देना नहीं है, मरूंगा तो किसी का हिसाब नहीं है मेरे से, पता नहीं कैसे लाखों करोड़ों के हिसाब लेके कब्र में जाओगे भाई, कितनी टेंशन है यार। लोगों ने ली हुई है टेंशन, हमारे नबी तो जनाजा नहीं पढ़ाते थे कि जब देखते थे इस पे कर्जा है अदा नहीं किया तो उसका पहले कर्जा होता था फिर जनाजा पढ़ाते थे, इतना बड़ा जुर्म है ये। आपने फरमाया शहीद का हर गुना माफ है, कर्जा माफ, बोलो वो शहीद का नहीं अल्लाह माफ करते। तो अपने जिम्मे किसी का कोई पैसा मत रखो, और ये जब होगा जब कनात जितनी रूखी सूखी मिल रही है इस पर खुश हो जाओ। देखो इंसान की, बस आखिरी बात, इंसान की बॉडी में ना खुराक की कमी से जो मसाइल खड़े होते हैं ना, होते हैं यकीनन, लेकिन इसमें अल्लाह ने गरीबों में अलग किस्म के सॉफ्टवेयर डाले हुए हैं बॉडी में, मालदारों में अलग किस्म के डाले हुए हैं। मालदार आदमी जिसके पास सेब खाने के पैसे हैं नहीं खाएगा, आयरन की कमी होगी उसमें। मालदार आदमी जिसके पास गोश्त खाने के पैसे हैं गोश्त नहीं खाएगा, प्रोटीन बॉडी में कम, मास कम होना शुरू हो जाएगा उसका, समझते हो कि नहीं समझते। मालदार आदमी जो कुकिंग ऑयल खाएगा ना, आम कुकिंग ऑयल, उससे दिल के मसाइल पैदा होंगे, क्योंकि अगर उसके पास वसाइल हैं वो फिर भी उन मसाइल को, वो चीनी खाएगा मरेगा क्योंकि वो शहद खा सकता है, समझते हो कि नहीं समझते। वो और इस तरह की चीजें खाएगा, फार्मी मुर्गियां खाएगा, शायद शायद नुकसान हो उसको। लेकिन गरीबों में अल्लाह ने अलग टाइप के सॉफ्टवेयर, बोलो, डाले हुए होते हैं। डॉक्टर कहते हैं ना, प्रोटीन के लिए आप जब चाहते हो जिसमें गोश्त पैदा हो, फैट कम हो, तो प्रोटीन वाली गिजाएं खाएं, अंडे खाएं, गोश्त खाएं। गरीब कहता है तेरा बाप खाएगा इस महंगाई में, कहां से खाऊं। एक गरीब ने मुझे कहा कि यार मुफ्ती साहब, डॉक्टर लोग कहते हैं कि गोश्त खाए बगैर जिस्म में गोश्त नहीं चढ़ता। तो मैंने कहा गरीबों के लिए वो वाला पैकेज है जो अल्लाह ने भैंसों को दिया है। भैंस सूखी घास खाती है, इतना गोश्त कि वो यहां से वहां ले जाने में आपका अपना गोश्त आधा हो जाता है भैंस को। भैंस को लेके जाओ ना यहां से, भैंस कोई प्रोटीन वाली कोई एक चीज खाती है, बोलो ना। भैंस तो वेजिटेरियन है, वो बचपन से ही चारा खा खा के इतना उसके अंदर गोश्त पैदा होता है, इतना गोश्त। फिर डॉक्टर कहता है ये गोश्त खाओगे तो تمہارے اندر گوشت آئے گا. او بھائی وہ جب گھاس کھا کے اس کے اندر گوشت آ سکتا ہے تو غریب کو بھی اللہ روٹی کے ذریعے گوشت پیدا. تو اس لیے ٹینشن ڈاکٹروں کی باتوں میں آگے نا ٹینشن نہ لیا کرو. لوگوں نے ڈاکٹروں کے ڈاکٹر صاحب میں تو نہیں کھا سکتا ایکچولی, ڈاکٹر پھر اس کو بڑے ٹیکنیکل قسم کے وہ طریقے بتا رہے ہوتے ہیں, تم یہ کرو وہ کہہ رہا ہے, یہ تو اس سے زیادہ مشکل ہے. تو بھائی تمہارے پاس پیسے نہیں ہیں تو جس چیز کے پیسے ہیں وہ کھا لو. اللہ کیا کرے گا, پاپوں سے طاقت پیدا کرے گا تمہارے اندر. سمجھتے ہو, دیکھ لو ان مزدوروں کو یار, ان کی خوراک میں کیا ڈاکٹر کہتے ہیں روز ایک امرود وٹامن سی کی کمی کو پورا کرتا ہے, صبح لازمی لیمن لازمی. غریبوں کو تو ہم نے دیکھا ہے ایک روٹی کھا رہے ہیں, پانی پی رہے ہیں, کدال چلا رہے ہیں اور ایسے پاورفل. آپ ان کا ٹیسٹ کراؤ ہر چیز زیادہ ہی نکلے گی. ڈاکٹر کہے گا تو تھوڑا سا کیلشیم پڑوسیوں کو ادھار دے دے, یہی کہے گا نا, تیرے اندر آئرن کیلشیم بہت زیادہ ہو گیا تو پڑوسیوں میں بانٹنا, زکات نکال اس کیلشیم کی تو. تو اس لیے ڈاکٹر کے بھی اپنی لحاظ سے وہ بات صحیح کر رہا ہوتا ہے, لیکن توکل بھی میرے بھائی کوئی چیز ہوتی ہے. تو ٹینشن نہیں لو, جب جتنے ہیں اس کے حساب سے کھا لو. ہاں زیادہ دیا ہے نا, پھر مالداروں کے لیے اللہ کے اصول الگ ہیں. پھر تو چینی کھائے گا مرے گا, پھر تو اللہ کہے گا تیرے پاس جب پیسے ہیں, دیسی گھی کھانے کے پیسے ہیں, تو کوکنگ آئل ڈالڈا مالڈا یہ چیزوں کو کیوں کھا رہا ہے تو؟ تب جو زیتون کھا سکتا ہے تو یہ کیوں کھا رہا ہے؟ تو کنجوس ہے تو. کنجوسوں کے لیے الگ قسم کے سافٹ ویئر پھر اللہ نے کنجوسوں میں ڈالے ہوئے ہوتے ہیں. وہ ذرا سی بت پر وہ فروٹ نہیں کھائیں گے مریں گے وہ. تو اس لیے میرے بھائی جب اللہ نے دیا ہے تو ٹھیک ہے, نہیں دیا تو پھر اسی میں گزارا کرو. تو اللہ کی محبت پیدا کرو, سمجھتے ہو کہ نہیں سمجھتے, ذکر کرو رمضان میں, صدقات و خیرات کرو, ایسے سخاوت کا دریا بن جاؤ. ہمارے نبی رمضان میں آپ صلی اللہ علیہ وسلم سخاوت کا دریا بن جایا کرتے تھے. خوب کھلاؤ غریبوں کو اور مستحقین تک پہنچاؤ, مستحقین تک پہنچانے کی کوشش کرو اپنے اموال کو. اللہ تعالی ہمیں سمجھنے کی عمل کی توفیق عطا فرمائے. وما علینا الا البلاغ.